नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा यहाँलाई हार्दिक स्वागत गर्दछौ। प्राविधिक साथी राजु थापा र म श्रेया नेपाल। आज मिति 2079 साल चैत 6 गते सोमबार, चैत्र कृष्ण पक्ष चतुर्दशी तिथि, तदनुसार मार्च महिनाको 20 तारीक सन् 2023, नेपाल सम्मत 1143। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज प्रतिनिधि सभामा विश्वासको मत लिँदै हुनुहुन्छ। यसै प्रसंगलाई आज सबैजसो पत्र पत्रिकाले अग्रपृष्ठमा छापेका छन्। गोर्खापत्र दैनिकको यसै प्रसंगबाट कार्यक्रमको शुरूआत गर्दैछौ। विश्वासको मत आज शीर्षकमा छापिएको खबर हो यो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार प्रतिनिधि सभामा विश्वासको मत लिँदै हुनुहुन्छ। सत्तारूढ़ दलको गठबन्धन राष्ट्रपति तथा उपराष्ट्रपति चुनावबाट विभाजित भएसँगै नियुक्त भएको अढ़ाई महिनामै प्रधानमन्त्री प्रचण्डले दोस्रो पटक विश्वासको मत लिन लाग्नु भएको हो। गठबन्धन टुटेपछि नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएको थियो। प्रधानमन्त्रीलाई चैत 12 गतेसम्ममा विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता छ। सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा 30 दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। पहिलो पटक नेकपा एमाले लगायतका दलहरूको समर्थनमा सरकार बनाउनु भएका प्रचण्डले सदनमा उपस्थित संख्याको झण्डै 79% सांसदको विश्वास मत पाउनु भएको थियो। तर एमालेसँगको गठबन्धन तोडेपछि यो पटक प्रधानमन्त्रीले एमाले लगायतका केही दलको मत नपाउने अवस्था छ। प्रमुख प्रतिपक्षी दल एमाले विश्वासको मतबारे संस्थागत निर्णय गरिसकेको छैन, तर नेताहरूले भने मत नदिने बताउँदै आएका छन्। सरकारबाट बाहिरिएको राप्रपाले विश्वासको मत नदिने निर्णय गरिसकेको छ। वर्तमान गठबन्धनमा आबद्ध अन्य दलहरूले विश्वासको मत दिने राजनैतिक सहमति शनिबार नै गरिसकेका छन्। नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा, एकीकृत समाजवादी लगायतका ले मत दिने निर्णय गरिसकेका छन्। कांग्रेस र एकीकृत समाजवादीले सरकारमा सहभागी हुने समेत निर्णय गरिसकेका छन्। दुवै दल आइतबारदेखि नै संसदको सत्तापक्षको स्थानमा समेत बसेका छन्। प्रधानमन्त्रीलाई आफ्नो दल नेकपा माओवादी केन्द्रसँगै यो पटक नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी जसपा, एकीकृत समाजवादी जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी लोसपा, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा लगायतको समर्थन रहेको छ। कुल 275 सदस्यीय प्रतिनिधि सभाको बहुमत सहित प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाउनुहुनेछ। विश्वासको मतका लागि प्रधानमन्त्रीलाई 138 सांसद आवश्यक पर्नेछ। सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रको प्रतिनिधि सभामा 32 सीट छ। यस्तै कांग्रेसको 89 सीट भए पनि एकजनाको मताधिकार छैन। राष्ट्रिय स्वतन्त्र पार्टीको 20, जसपा 12, एकीकृत समाजवादी 10, जनमत पार्टी 6, लोसपा 4, नागरिक उन्मुक्तिको 3 सीट रहेको छ। यस्तै जनमोर्चाको 1 सीट प्रतिनिधि सभामा छ। वर्तमान गठबन्धनको मत अनुसार प्रधानमन्त्री प्रचण्डलाई बहुमतका लागि सहज अवस्था रहेको छ। विश्वासको मत आज शीर्षकमा गोर्खापत्र दैनिकले अग्रपृष्ठमा खबर बनाएको छ। नागरिक दैनिकले अग्रपृष्ठमा विश्वासको मतपछि मन्त्री परिषद विस्तार शीर्षकमा खबर छापेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रतिनिधि सभाबाट विश्वासको मत पाएपछि मन्त्री परिषद विस्तारमा केन्द्रित हुनुभएको छ। गृह अर्थसहित 16 महत्वपूर्ण मन्त्रालय सम्हाल्दै आउनुभएका दाहालले सोमबार विश्वासको मत लिने कार्यक्रम रहेको छ। एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा समर्थन फिर्तासहित सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री दाहालले पुनः विश्वासको मत लिनुपर्ने अवस्था आएको हो। प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार विश्वासको मत लिने कार्यक्रम छ। एमाले र राप्रपा समर्थन फिर्तासहित सरकारबाट बाहिरिएपछि पुनः विश्वासको मत लिनुपर्ने अवस्था आएको हो। प्रधानमन्त्री दाहालले आफूलाई विश्वासको मत दिने दललाई समेटेर मन्त्री परिषद विस्तार गर्नुहुनेछ। विश्वासको मतपछि मन्त्री परिषद विस्तार शीर्षकमा नागरिक दैनिकले अग्रपृष्ठमा खबर बनाएको छ भने अन्नपूर्ण पोस्टले विश्वासको संकट शीर्षकमा अग्रपृष्ठमा खबर छापेको छ। जनताले जनताका लागि संविधान बनाए, 70 वर्षदेखिको जनताको भावना र चाहनाले संविधान सभाको बाटोबाट मूर्त रूप प्राप्त गर्यो। हामीले राम्रो र समझदारीको संविधान बनायो। सभाध्यक्ष मैले त्यति बेला आशंका र सतर्कतातिर संकेत गर्दै भनेको थिएँ। संविधान जति राम्रो भए पनि त्यसले बुद्धि विवेक र क्षमता बाँड्दैन, दल र दलका नेताले नै कार्यान्वयनको बुद्धि विवेक र क्षमता प्रदर्शन गर्न सक्नुपर्छ। संविधान बनेपछि दोस्रो पटक आम निर्वाचन सम्पन्न भयो, यसबीच धेरै घटनाक्रम भए। कति हदसम्म बुद्धि विवेक र क्षमता प्रदर्शन गर्न सक्यो भन्ने जनताको प्रश्न छ, प्रश्न उठाइरहेकै छन्। त्यसो त कतिपय सुखद पक्षमा पनि हाम्रा काम छन्। उदाहरणका लागि जनतालाई राजनीतिक अधिकार सम्पन्न बनाउने महत्वपूर्ण काम भएको छ। अब जनताको आशीर्वाद लिएर जोसुकै संसदमा पुगेर जुनसुकै प्रकारको राजनैतिक परिवर्तन गर्न सक्ने भएको छ। अब राजनैतिक अधिकारका लागि आन्दोलन गर्नु पर्दैन, हामीले संविधान बनाउँदै कार्यान्वयन गर्दै त्यो ठाउँमा पुर्याएका हौं, जुन महत्वपूर्ण उपलब्धि हो। सुभाष चन्द्र नेमवाङको भनाईलाई उद्धृत गर्दै अन्नपूर्ण पोस्टले अग्रपृष्ठमा खबर बनाएको छ। चौध वर्षपछि सोभियो निर्वाचन, केन्द्रीय क्याम्पसमा नेभी संघ विजय शीर्षकमा गोर्खापत्र दैनिकले खबर छापेको छ। आइतबार सम्पन्न त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन सोभियो निर्वाचनको मत परिणाम आउने क्रम जारी छ। निकै महत्वका साथ लिने गरिएको केन्द्रीय क्याम्पस कीर्तिपुरमा नेपाल विद्यार्थी संघले बाजी मारेको छ। सो क्याम्पसको सोभियो सभापतिमा श्यामराज ओझा निर्वाचित हुनुभएको छ। थापाथली इन्जिनियरिङ क्याम्पसमा पनि नेपाल विद्यार्थी संघका विक्रम साई पुष्कर सभापतिमा विजय हुनुभएको छ। यसै गरी पुल्चोक इन्जिनियरिङ क्याम्पसमा अनिरा सोभियुका विराज अरियाल, पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस धरानको सोभियु सभापतिमा नेभी संघका नवीन श्रेष्ठ निर्वाचित हुनुभएको छ। त्यसै गरी रूपन्देहीको सियारी स्थित लीलाधर घिमिरे छपिया जनता कलेजमा नेपाल विद्यार्थी संघको प्यानल नै विजयी भएको छ। पाल्पाको उद्बुद्ध कलेज तथा दमकडा स्थित मण्डव्य बहुमुखी क्याम्पसमा अनेरा सोभियुको प्यानल निर्विरोध निर्वाचित भएको छ। त्रिवीका 212 क्याम्पसमा सोभियु निर्वाचन सम्पन्न भएको छ। सोभियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका अनुसार निर्वाचनमा 60% विद्यार्थी मतदानमा सहभागी भएका छन्। सोभियु निर्वाचन 14 वर्षपछि भएको हो। 14 वर्षपछि सोभियु निर्वाचन, केन्द्रीय क्याम्पसमा नेभी संघ विजयी, गोर्खापत्र दैनिकले अग्रपृष्ठमा छापेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बोआओ फोरममा भाग लिन चीन नजाने हुनुभएको छ। चीनको हेनान प्रान्तमा यही मार्च 28 31 बोआओ फोरमको सम्मेलन हुँदैछ। प्रधानमन्त्री दाहालले उक्त फोरमलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको थियो। चिनिया दूतावासले फागुन 8 गते प्रधानमन्त्रीलाई पत्र पठाई बोआओ फोरममा सहभागी हुन निमन्त्रणा गरेको थियो। सहभागी हुने जवाफ दिनुभएका दाहालले 81 चीन भ्रमण रद्द गर्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ। बोआओ फोरममा सम्बोधन लगत्तै औपचारिक भ्रमण प्रस्ताव चीनले गरेको थियो। उक्त प्रस्तावमा पनि दाहाल सकारात्मक हुनुहुन्थ्यो। परराष्ट्र मन्त्रालयले भ्रमणको तयारी थालेको थियो। प्रधानमन्त्रीले केही दिन अघि चीनिया राजदूत छन सोङलाई बोलाएर आफू बोआओ फोरममा जान नसक्ने जानकारी गराएको स्रोतले बताएको छ। दाहालले आन्तरिक राजनैतिक स्थायित्व पाई नसकेकाले आफू तत्काल चीन जान नसक्ने सन्देश पठाएको त्यो स्रोत बताउँछ। उहाँले चिनिया दूतावास मार्फत बेइजिङलाई यस्तो सन्देश पठाउनु भएको हो। प्रधानमन्त्रीको चीन भ्रमण रद्द, अन्नपूर्ण पोस्टले अग्रपृष्ठमा छापेको छ। निर्वाचन आयोगले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष उपराष्ट्रपति पदमा रामसहाय प्रसाद यादव निर्वाचित हुनुभएको प्रतिवेदन प्रस्तुत गरेको छ। आयोगले हिज्जै 3 गते सम्पन्न उपराष्ट्रपतिको निर्वाचनको परिणामसहितको प्रतिवेदन आज राष्ट्रपति पौडेल समक्ष पेश गर्नेछ। प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले प्रतिवेदन बुझाउनु भएपछि राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जारी गर्नुभएको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ। राष्ट्रपति कार्यालयले उपराष्ट्रपतिको शपथ ग्रहण समारोह सोमबारका लागि तय गरेको छ। निर्वाचन आयोगका अनुसार उपराष्ट्रपतिको निर्वाचनमा कुल 52,628 मतभार मध्ये रामसाई प्रसाद यादवले 30,328 मतभार प्राप्त गरी विजय हुनुभएको थियो। उपराष्ट्रपति पदमा अष्टलक्ष्मी साक्ये, प्रमिला कुमारी यादव र ममता झा पनि उम्मेद्वार हुनुहुन्थ्यो। प्रतिवेदन ग्रहण गर्दै राष्ट्रपति पौडेलले राष्ट्रपति, उपराष्ट्रपति, संघीय संसदका सदस्य, प्रदेश सभाका सदस्य, स्थानीय तहका सदस्यको निर्वाचन स्वच्छ, निष्पक्ष, स्वतन्त्र र शान्तिपूर्ण रूपमा कुशलतापूर्वक सम्पन्न रहेकामा आयोगलाई धन्यवाद दिनुभएको निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्य प्रसाद अरियालले जानकारी दिनुभयो। निर्वाचन आयोगले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष उपराष्ट्रपति पदमा रामसाई प्रसाद यादव निर्वाचित हुनुभएको प्रतिवेदन प्रस्तुत गरेको हो। आयोगले चैत 3 गते सम्पन्न उपराष्ट्रपतिको निर्वाचनको परिणामसहितको प्रतिवेदन हिजो राष्ट्रपति पौडेल समक्ष पेश गरेको हो। प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले प्रतिवेदन बुझाउनु भएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिनुभएको छ। यो खबर गोर्खापत्र दैनिकले अग्रपृष्ठमा छापेको छ। का सभापति रवि लामे छानेलाई राहदानी दुरूपयोग सम्बन्धी मुद्दा चलाउने नचलाउने भन्ने निर्णय महान्यायाधिवक्ताले गर्ने भएका छन्। सरकारका तर्फबाट कुनै मुद्दा चलाउने नचलाउने भन्ने निर्णय गर्ने अधिकार महान्यायाधिवक्तालाई छ। जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँ र उच्च सरकारी वकिल कार्यालय पाटनले राहदानी प्रकरणमा लामिछानेलाई मुद्दा चलाउन नपर्ने राय दिएपछि यस विषयमा अब महान्यायाधिवक्ताले दिने निर्णय अन्तिम हुनेछ। जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले लामिछाने विरूद्ध मुद्दा नचलाउने निर्णय गरी त्यस सम्बन्धी प्रस्ताव उच्च सरकारी वकिल कार्यालय पाटनमा पठाएको थियो। उच्च सरकारी वकिलको कार्यालय पाटनले पनि लामिछाने विरूद्ध मुद्दा नचलाउने निर्णय गर्दै फाइल महान्यायाधिवक्ताको कार्यालयमा पठाएको छ। उक्त फाइल महान्यायाधिवक्ताको कार्यालयमा पुगेको छ। सरकारका तर्फबाट कुनै मुद्दा चलाउने नचलाउने भन्ने अन्तिम निर्णय गर्ने संवैधानिक अधिकार महान्यायाधिवक्तालाई छ। महान्यायाधिवक्ता सरकारको मुख्य कानूनी सल्लाहकार हुने व्यवस्था छ। सरकारका तर्फबाट दर्ता भइसकेको कुनै मुद्दा फिर्ता लिँदा पनि महान्यायाधिवक्ताको राय लिनुपर्ने व्यवस्था संविधानमै गरिएको छ। रविको राहदानी प्रकरण मुद्दा महान्यायाधिवक्ताको निर्णयमा निर्भर नागरिक दैनिकले अग्रपृष्ठमा छापेको छ। तपाईं यति बेला दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबार सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन र सन्देश।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी खबरहरू। सिराहाको धनगढ़ी माई नगरपालिका छ कट्टी टोलका 54 वर्षीय किशोर यादव र उनकी पत्नी 47 वर्षीय झुनिया देवीको आँखा नभएको झण्डै दुई महिना भयो। बहिनीको विवाहमा लागेको ऋण तिर्ने र झुपड़ीमा बसिरहेका आमा बुवालाई नयाँ घर बनाएर राख्ने सपनासहित दुवै उडेको जेठो छोरो सन्तोष कहिले नफर्किने गरी उतै अलग भएपछि यादव दम्पतिको भोक प्यास हराएको छ। उनीहरू छोराको शवको पर्खाईमा छन् तर 56 दिन बितिसक्यो। शव कहिले आउँछ अझै टुंगो छैन। विदेशमा कमाएर ऋण तिर्छु, नयाँ घर बनाएर तपाईहरूलाई राम्रो गरी राख्छु भन्थ्यो। फर्केपछि बिहे गरिदिने सोचेका थियौं तर उतै बितेको खबर आयो। हामी अभागीले बुढेसकालमा छोराको मृत्युको खबर सुन्नु पर्यो, किशोरले भक्कानीदै भने। अहिलेसम्म शव पनि देख्न पाएका छैनौ। धनगढ़ी माई सातमा पर्ने अयोध्या नगर कसहा चोकदेखि करिब 3 किलोमिटर दक्षिण पूर्व किशोरको छाप्रो छ, जहाँ पत्नी र कान्छो छोरा रामवरणसँगै उनी बस्छन्। दाहालले झुक्याएर भिजिट भिसामा पठाएका श्रमिकको शव 56 दिनदेखि दुबईमा, बहिनीको विवाहमा लागेको 7 लाख ऋण तिर्ने र झुपड़ीमा बसिरहेका आमा बुवालाई नयाँ घर बनाएर राख्ने सपनासहित थप ऋण काटेर दुबई उड़ेका सन्तोष यादव उतै अलग भए। बुवा आमा 56 दिनदेखि शवको पर्खाईमा, नयाँ पत्रिका दैनिकले अग्रपृष्ठमा छापेको छ। लोक सेवा आयोगद्वारा लिइने सरकारी निकायका विभिन्न पदका परीक्षामा परीक्षा दिनेहरूको ठूलो उत्साह देखिएको छ। लोक सेवा आयोगद्वारा आर्थिक वर्ष 2078-79 सञ्चालन गरिएका 3,727 पदका लागि 3,65,434 जनाको दरखास्त परेको छ। लोक सेवा परीक्षामा उत्साह, 3,700 पदका लागि 3,65,000 दरखास्त, नेपाल समाचार पत्रले अग्रपृष्ठमा छापेको छ। अब विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका सम्पादकीयहरू। गोर्खापत्र दैनिकले राष्ट्रपतिको सवारी व्यवस्थापन शीर्षकमा सम्पादकीय बनाएको छ। विभिन्न व्यक्तिको सवारी आवागमन केही वर्षदेखि ठूलै चर्चाको विषय बन्ने गरेको छ। राजधानी काठमाडौँ उपत्यकामा सवारी चाप तीव्रतर रूपमा बढ़ेसँगै यो विषय झनै पेचिलो बन्दै गएको थियो। विशेष गरी राष्ट्रपतिको सवारीको समय त्यसको अघि र पछि समेत लामै जस्तो समय सड़क नै खाली गर्नुपर्ने अवस्थाले उपत्यकामा एकैपटक हजार सवारी र लाखौं मानिस प्रभावित हुने गरेका थिए। गुड़िरहेका सवारी साधनलाई सवारीकै कारण गन्तव्य मोडिदिँदा धेरैतिर सवारी जाम हुने गरेको थियो। अस्पताल जाने बिरामी समयमा पुग्न सक्ने थिएनन्। कार्यालय तथा घर पुग्ने मानिसको समय नै 1-1.5 घण्टा तलमाथि हुने अवस्था सामान्य जस्तै भएको थियो। कतिपयको त विमान नै छुट्ने अवस्था समेत थियो। अब भने यो अवस्थाको अन्त्य हुने स्पष्ट शुभारम्भ भएको देखिएको छ। राष्ट्रपतिको सवारी व्यवस्थापन शीर्षकमा गोर्खापत्र दैनिकले सम्पादकीय बनाएको छ। राजधानी दैनिकले विद्यार्थी नेताका दायित्व शीर्षकमा सम्पादकीय छापेको छ। लामो समयदेखि हुन नसकेको सोभियु निर्वाचन सम्पन्न भएको छ। केही क्याम्पसमा विभिन्न कारण निर्वाचन स्थगित भए पनि धेरैजसो क्याम्पसको सोभियुले नयाँ नेतृत्व पाएको छ। राजधानी दैनिकले सम्पादकीय बनाएको छ। नागरिक दैनिकले सरकारले वायु प्रदूषण नियन्त्रणका लागि कानून तथा मापदण्डहरू बनाएको प्रसंगलाई सम्पादकीयमा उठाएको छ। चिन्तन प्रदूषण नियन्त्रणको शीर्षकमा। यस्तै गरी कारोबार दैनिकले युवा ठगिन रोक शीर्षकमा सम्पादकीय छापेको छ। वैदेशिक रोजगारीमा जानेको संख्या बढ़ेसँगै ठगी र अलपत्र पार्ने घटनाहरू पनि बढ़दै गएका छन्। यसमा सरकार सचेत र गम्भीर बन्नुपर्छ भन्दै कारोबार दैनिकले सम्पादकीय उठान गरेको छ भने यता कान्तिपुर दैनिकले विश्वविद्यालयको व्यतिथिले नेताहरूलाई कहिले पोल्छ शीर्षकमा सम्पादकीय छापेको छ। विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका सम्पादकीयहरूपछि अब बाँकी प्रसंगहरू। दशकदेखि अध्ययनमै सीमित मल कारखानाको योजना। सरकारले मल कारखानालाई उच्च प्राथमिकता नदिँदा किसानले समयमै मल पाउन सकेका छैनन्। आयातमा वार्षिक अरबौं रकम बाहिरिँदै नयाँ पत्रिका दैनिकले भित्री पृष्ठमा छापेको छ। स्वदेशमै मल कारखाना स्थापना गर्ने सरकारी घोषणा एक दशकदेखि अध्ययन र छलफलमै सीमित भएको छ। सरकारले हरेक जसो नीति कार्यक्रम तथा बजेटमा रासायनिक मल कारखाना स्थापना गर्ने घोषणा गर्दै आएको छ। कतिपय वर्षहरूमा बजेट समेत विनियोजन गरिएका छन् तर मल कारखाना खोल्ने ठोस प्रक्रिया भने हालसम्म शुरू नै गरिएको छैन। पहिलो पटक तत्कालीन अर्थमन्त्री भरतमोहन अधिकारीले आर्थिक वर्ष 2068-69 बजेट मार्फत नेपालमै रासायनिक मल कारखाना खोल्ने घोषणा गर्नुभएको थियो। तर मल कारखाना खोल्न ठूलो पूँजी लाग्ने अनुमान गर्दै त्यतिकै सेलाएको थियो। यसबीचमा संविधान जारी भएर संघ प्रदेश र स्थानीय तह स्तरको दुई पटक चुनाव भइसकेको छ। तर किसानले बाली लगाउने समयमा मल नपाउने समस्या भने उस्तै रहेको छ। नयाँ पत्रिका दैनिकले भित्री पृष्ठमा छापेको छ। नेपाल बीमा प्राधिकरणले बीमा अभिकर्ताले समान प्रकृतिको एउटा मात्रै कम्पनीमा काम गर्न पाउने व्यवस्था कार्यान्वयनमा ल्याएको छ। प्राधिकरणले आइतबारदेखि अनलाइन मार्फत एक अभिकर्ता एक बीमा कम्पनी नीतिलाई व्यवस्थापन गर्न शुरू गरेको हो। पहिला एक व्यक्तिले समान प्रकृतिका दुई भन्दा बढ़ी बीमा कम्पनीको अभिकर्ता भएर काम गर्दै आएका थिए, तर यसै वर्षदेखि लागू भएको बीमा ऐन 2079 भने एक अभिकर्ताले समान प्रकृतिको एउटा बीमा कम्पनीमा मात्रै काम गर्न पाउने व्यवस्था गरेको छ। अब एक अभिकर्ताले एक भन्दा बढ़ी बीमा कम्पनीमा काम गर्न नपाउने नयाँ पत्रिका दैनिकले नै भित्री पृष्ठमा छापेको छ। नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थालाई नीतिगत व्यवस्थाहरू व्यवहारिक रूपमा कार्यान्वयन गरी बजारमा सहज वातावरण सृजना गर्न निर्देशन दिएको छ। लघुवित्त संस्था सुपरिवेक्षण विभागको वार्षिक कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत सीओलाई आइतबार गवर्नर महाप्रसाद अधिकारीले दोहोरो ऋण नदिन भन्नुभएको हो। वहाँले ऋणी सदस्यहरूबाट सेवा शुल्क ब्याजदर तोकेको भन्दा बढ़ी नलिन, परियोजना बाहेकको ऋणको बीमा जबरजस्ती नगर्न र दोहोरो ऋण दिने प्रवृत्ति हटाउन लघुवित्तहरूलाई निर्देशन दिनुभयो। लघुवित्तलाई कस्तै राष्ट्र बैंक अन्नपूर्ण पोस्टले भित्री पृष्ठमा छापेको छ। दाङ जिल्लाका चार क्याम्पसमा सोभियूको नेतृत्व महिलाले प्राप्त गरेका छन्। तीमध्ये दुई क्याम्पसका पूरै प्यानलमा महिला रहेका छन्। त्रिभुवन विश्वविद्यालय तथा नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गतका 26 क्याम्पसले सोभियू नेतृत्व पाउँदैछ। तीमध्ये 19 क्याम्पसमा विद्यार्थी संघ संगठनले सहमतिमै नेतृत्व चयन गरेका छन्। बबई गाउँपालिकाको पुरनधारा बहुमुखी क्याम्पस हंसपुरमा सोभियू सभापतिसँगै पूरै कार्य समिति महिलाले प्राप्त गरेका छन्। चार क्याम्पसको सोभियूमा महिला नेतृत्व गोर्खापत्र दैनिकले भित्री पृष्ठमा छापेको छ। नदी कटानबाट बस्ती र खेतयोग्य उर्वर भूमि जोगाउन धनुषाको मिथिला नगरपालिका 11 तुलसी स्थित विभिन्न नदीमा तटबन्ध निर्माण थालिएको छ। नदी कटानको उच्च जोखिममा रहेको केरूङ, चेपुवा र लोटहा खोलामा तटबन्ध निर्माण थालिएको हो। चुरे भएर दक्षिण बग्ने यी खहरे खोलाले हरेक वर्षातमा तुलसी स्थित विभिन्न स्थानको खेतीयोग्य जमीन कटान गरेर क्षति पुर्याउँदै आएका छन्। स्थानीयवासी प्रेमबहादुर कार्कीले सबैभन्दा बढ़ी कालीखोला बस्तीमा धेरै क्षति पुगेको बताउनुभयो। वहाँका अनुसार चुरेबाट बगेर आउने केरूङ खोलाले कालीखोला बस्तीको 7 बिघा भन्दा बढ़ी खेतीयोग्य जमीन कटान गरेको छ। बस्ती जोगाउन तटबन्ध गोर्खापत्र दैनिकले भित्री पृष्ठमा छापेको छ। प्रधानमन्त्री एवं कानून न्याय तथा संसदीय मामला मन्त्री पुष्पकमल दाहाल प्रचण्डका तर्फबाट संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बेपत्ता पारिएका व्यक्तिको छानबिन सत्य निरूपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन विधेयक 2079 आइतबार प्रतिनिधि सभा बैठकमा पेश गर्नुभएको छ। मन्त्री शर्माले फास्ट ट्र्याकबाट विधेयक पास गर्न अनुरोध समेत गर्नुभयो भने नेकपा एमाले ले भने दफावार छलफल गरेर मात्र विधेयक टुंगो लगाउनुपर्ने पक्षमा उभिएको छ। शान्ति सम्झौता भएको 6 महिनामा नै टुंगो लगाउने भनिएको विषय अझै पूर्ण कार्यान्वयन हुन सकेको छैन। 17 वर्षसम्म पनि शान्ति सम्झौताको विषय नटुंगिएको भन्दै सरकारले हतार गरेको मन्त्री शर्माको भनाई छ। राजधानी दैनिकले अग्रपृष्ठमा छापेको छ। यिनै विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका विविध प्रसंगसँगै हामी कार्यक्रमको अन्त्यमा आइपुगेका छौं। प्रविधिमा सहयोग गर्नुहुने राजु थापालाई धेरै धन्यवाद दिँदै म श्रेया नेपाल पनि विदा हुन्छु। यसपछि कार्यक्रम अन्तरसम्म सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।